الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اما بعد فوز بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات جیسے کہ آپ سب کو پتہ ہے کہ بہت ہی مبارک ایام ہیں ان مبارک ایام میں جو عبادت ہے وہ اللہ تعالیٰ کو جتنا پسند ہے کسی اور وقت میں نہیں حدیث شریف میں بالکل صاف صاف ہوا ہے ذی الحج بہت بڑا عمل اس کے اندر ہوتا ہے مطلب حج اور پھر اس کا جو پہلا عشرہ ہے تو بہت ہی زیادہ مبارک ہے ایک دن کا روزہ جو ہے وہ سال بھر کے روزوں کا برابر ہے اور جو کیا ہوتا ہے عرفہ کا روزہ ہے وہ ایک روایت کے مطابق 1000 روزوں کے برابر ہے اور ایک روایت کے مطابق آپ سے فرماتے ہیں کہ میں امید کرتا ہوں اللہ تعالیٰ سے کہ اللہ پاک اس کو ایک سال قبل اور ایک سال بعد کے گناہوں کا کفارہ کر دے تو اس میں یہ جو ابھی آپ کر رہے تھے ذکر سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر اس کی کثرت کا فرمایا گیا ہے سبحان اللہ اللہ پاک تسبیح الحمدللہ اللہ پاک کی تحمید لا الہ الا اللہ تحلیل اور اللہ اکبر تکبیر یہ چار جو مطلب ذکر کی ہیں مطلب یہ اس کے بارے میں فرمایا گیا ہے کہ اس میں کثرت کر لیا کرے اور پھر جو ہے نا جو عرفہ کے دن سے وہ تکبیرات شروع ہو جاتی ہیں اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اکبر ولی الحمد تو اس کو دائرہ ہر نماز کے بعد پڑھنا واجب ہوتا ہے اور عید کے دن کثرت سے پڑھنا مستحب ہے تو یہ ہے کہ اصل میں کمانے کے ایام ہیں کمانے کے ایام ہیں لیکن بہت سارے لوگوں کی غفلت میں گزر جاتے ہیں پتہ بھی نہیں ہوتا کہ اب کون سے ایام آئے اور کون سے ایام چلے گئے علم بھی نہیں ہوتا اس وجہ سے بار بار بتانا مفید ہوتا ہے فذکر ابن ذکر تنفع المومنین بس یاد دہانی کر لیا کرے یاد دہانی مومنوں کو نفع دیتا ہے تو یہ جو بار بار تجدید کی جاتی ہے اس بات کی اس لیے کہ ہمارے عمل میں باتیں آ جائیں اور ہم ان چیزوں سے متاثر ہو جائیں دیکھیں نا بعض باتیں ایسی ہوتی ہیں کہ جو ہر ایک کے ساتھ پیش آتی ہیں اللہ مظاہرہ حج کے لیے تو کوئی جائے گا تو جائے گا نہیں جائے گا تو نہیں جائے گا ظاہر وہ تو جائے گا تو اس کو اس کا فائدہ ملے گا لیکن یہ ایسا ہے کہ یہ تو بالکل ہر شخص کے پاس کوئی بھی مطلب اس سے مطلب وہ نہیں ہے یعنی وہ اس کو حاصل ہے محروم نہیں ہے اس طرح تہجد کا جو وقت جیسا ہے تو یہ بھی ہر ایک کے پاس ہے مطلب ہر ایک اس سے استفادہ کر سکتا ہے نمازوں کے بعد دعاؤں کا جو وقت ہوتا ہے یہ بھی ہر ایک کے پاس ہے مثال کے طور پر ایک شخص ویسے چل رہا ہے راستے پہ چل رہا ہے تو ظاہر مطلب اس وقت وہ کچھ بھی نہیں کر رہا سوائے چلنے کے لیکن اگر اس کو اللہ پاک کے ذوق نصیب فرما دے کہ وہ چلتے چلتے لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ یا اللہ 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 یہ کر لیا کرے تو ظاہر مطلب اس کا کتنا وقت ماشاءاللہ ذکر میں لگ جائے گا میں آپ کو ایک واقعہ سناتا ہوں بڑا عجیب واقعہ ہے ہمارے ایک بزرگ گزرے ہمارے رشتہ دار تھے مولانا عذر گل صاحب رحمۃ اللہ علیہ سیری مالٹا شیخ الہند رحمۃ اللہ کے خصوصی خادم تھے تو ان کی ایک بیوی انگریز تھی شاہی خاندان کی تھی مسلمان ہو گئی تھی تو حضرت مدنی صاحب رحمۃ اللہ علیہ کی ہاتھ میں مسلمان ہوئی تھی تو چونکہ ان کے جو زوجہ محترمہ شیخ الہند رحمۃ اللہ کی نواسی تھی وہ فوت ہو گئی تھی تو پھر حضرت نے ان کا نکاح ان سے کرا دیا یہ حضرت مولانا عذر گل صاحب رحمۃ اللہ ان کو ہمارے خاندان کی عورتیں مدر کہتے تھے مدر ظاہر مدر ماں کو کہتے ہیں تو ظاہر وہی انگریزی والا تو ان کا ظاہر مطلب ہے کہ حضرت کا جو ایک بیٹا تھا مولانا عبدالرؤف صاحب وہ پہلے بیوی سے تھا یعنی شیخ الہند رحمۃ اللہ علیہ کے اس سے نوازی سے لیکن وہ پالا انہوں نے چونکہ فوت ہو گئی تھی پالا انہوں نے तो इसकी यानी इनकी उम्र उस वक़्त 10 साल की थी। 10 साल की उम्र में उनने जो मदर मरहूमा थी उनने अपने सामने चारपाई पे लेटा के ना उनको पासन फास का जिक्र सिखाया। पासन फास का जिक्र इसको कहते हैं कि सांस के साथ, यानी सांस यानी मतलब ऊपर जाती अंदर जाती है बाहर आती है, तो अंदर जाने के साथ मतलब यानी इल्लल्लाह और बाहर जाने के साथ ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह, इस तरीके से मतलब उनका चल रहा होता है और गैर महसूस तरीके से फिर चलता है। मतलब यह है कि उसका फिर उनको एहसास भी नहीं होता कि, लेकिन वो गैर महसूस तरीके से चल रहा होता है। उसका वो फिक्र मुझे आ रहा है उस मदर मरहूमा का कि बेटा सीख लो सीख लो सीख लो, इतना अरसा तुम जिंदा रहोगे और बगैर जिक्र के जिंदा रहोगे। ये सांस अल्लाह ने जितने दी है ये बगैर जिक्र के गुजर जाए, ये तारीखी फिक्र है। हाँ जी, मदर मरहूमा ने अब अंदाज़ा कर लिया हज़रत का वो पासन फास का जिक्र चल रहा था हर वक्त, हर वक्त चूँकि सीख लिया था। तो 10 साल की उम्र में सीखा था और 70 साल की उम्र में फौत हुए। अब अंदाज़ा कर 60 साल उसने सांस लिए हैं ला इलाहा इल्लल्लाह के साथ। अब हिसाब करो कितनी खुशकिस्मत है। हाँ जी, तो ये मतलब ये वाक़ेतन अगर किसी को अल्लाह ताला नसीब फरमा रहे ऐसा ज़ौक, बहुत बड़ी बात है, बहुत बड़ी बात है। अल्लाह ताला हमें भी नसीब फरमाए। कौन से सफ़े से? हाँ, 304। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। नमाज के बारे में बात चल रही है, हजरत फरमा रहे हैं नमाज में वसाविस, इससे बात भी ज़मनन साबित हो गई कि गैर इरादी वसाविस व ख्यालात का आना नमाज में हर्ज नहीं है, न खुशू शरई के खिलाफ है। हज़रत वाले रहमतुल्लाह अलैह मुब्तदी तालिब इल्म को तालिब को एक काम फरमाते हैं, वसवसे अगर बकसरत आते हैं और आदत हो गई तो आप वसवसों का ख्याल न कीजिए, उधर ध्यान न दिया करें। नमाज में वसवसे दूर करने के लिए ये कीजिए कि नमाज के अल्फाज ठहर ठहर कर इरादा के साथ पढ़िए। बल्कि हज़रत तानवी फरमाते कच्चे हाफिज की तरह पढ़ो, पक्के हाफिज की तरह न पढ़ो। पक्का हाफिज कैसे पढ़ता है? हाफिज साहब पक्का हाफिज कैसे पढ़ते हैं? उसको पता भी नहीं होता कि मैं पढ़ रहा हूँ, मैं क्या पढ़ रहा हूँ पता भी नहीं होता। हाँ जी, उसको उस वक्त पता चलता है जब गलती करते उस वक्त उसको पता चलता है। तो ये मतलब कच्चे हाफिज को पता होता है, वो दिक्कत स्टार्ट होता है तो वो जो है ना मतलब है कि सोच सोच के पढ़ रहा होता है। तो ये मतलब इसमें यह है कि अक्सर आपने देखा कोलेमा अच्छे हाफिज नहीं होते, आम लोग अच्छे हाफिज होते हैं। उसकी वजह यह है कि उलमा को दरमियान में मानी की तरफ जहन चला जाता है तो बस उनके जो है ना वो रुकावट बन जाती है उनके लिए रुकावट बन जाती है। तो ये बात है कि नमाज में वसवसों को दूर करने के लिए कि आप इस तरीके से पढ़े कि आपको एहसास हो मैं क्या पढ़ रहा हूँ। बल्कि एक और जगह पर फरमाया कि हर रुकन को एक जदीद नीयत के साथ करें कि मैं रुकू कर रहा हूँ, अब मैं सजदा कर रहा हूँ, अब मैं खड़ा हो रहा हूँ। हाँ जी, और अगर ये समझ में आ जाए कि मैं अल्लाह के सामने खड़ा हूँ, क्या बड़ी बात, अल्लाह के सामने झुक रहा हूँ, अल्लाह के सामने पढ़ रहा हूँ सजदे में। हाँ जी, तो ये बहुत माशाल्लाह यानी कैफियत एहसान की तरफ बढ़ने वाली बात है। एक खादिम को तारीफ फरमाया, वसाविस का वाक्य होना मुज़िर नहीं, चोर वहीं आते हैं जहाँ दौलत होती है। शैतानी वसाविस आने को भी ऐसे ही समझिए, उनकी तरफ से जहन को फेर कर अल्लाह ताला की तरफ कर लिया जाए, अदम इल्तिफात ही इसका इलाज। हज़रत तानवी रहमतुल्लाह अलैह की ये तहकीक थी, ये इस वक्त दौर के मुजद्दद हैं, हज़रत की ये तहकीक थी कि वसाविस के साथ लड़ना नहीं चाहिए। जितना आप इसके इल्तिफात इस तरफ करेंगे उतनी ही ज़्यादा पकड़ होगी, पर मैं बिजली के तार जैसे हैं, आप इसको हटाने के लिए भी हाथ लगाएंगे तो पकड़ लेगा। इस वजह से इसकी तरफ ध्यान ही ना करें। और वह कहते हैं अगर आपके जहन में बैठ गया ना ध्यान न करना तो फिर वसाविस ख़त्म हो जाते हैं, फिर वसाविस ज़ाहिर है जब आप रिस्पॉन्स ही नहीं देंगे तो वसाविस फिर कैसे आएंगे, परवाह ही नहीं होगी। मतलब ज़ाहिर उसकी मिसाल ऐसी है जैसे कोई रास्ते पर जाता है तो रास्ते में जो लोग सामने आते हैं तो उनको सिर्फ अपने रास्ते की तरफ ख्याल होता है, उन लोगों की तरफ ख्याल नहीं होता कि बस अपने आप को बचाते रहते हैं, बस चलता रहते हैं। उसका जहन अपने रास्ते पे होता है, लोगों पे नहीं होता। लोगों पे सिर्फ एक तायराना नज़र होती है बचने के लिए, बाकी जो है ना मतलब उसके ऊपर वो नहीं होता। तो ये है कि वसाविस के साथ उलझना नहीं है, ये इंसान का मतलब हो जाना बहुत नुकसान करता है। और ये बाज लोग कहते हैं ना इसके लिए कोई जिक्र, भाई खुदा के बंदे नमाज से बड़ा जिक्र कोई है? अगर वो नमाज का जिक्र से आप उसको नहीं रोक रहे हैं तो कौन सा जिक्र आप करोगेगा? तो इसका मतलब जिक्र इसका इलाज नहीं है। इसका इलाज क्या है? अदम इल्तिफात, परवाह ही ना करो। एक साहब को लिखते हैं, बेहूदा और नापाक ख्याल का पैदा होना अगर अपनी तरफ से नहीं तो इंशाल्लाह मुजर नहीं। वाकईतन ये असल में ऐसा होता है ना, जैसे यानी शीशे में, हजरत ने मिसाल दी है, शीशे के ऊपर मक्की बैठी हो तो नजर आते जैसे नीचे भी है, शीशे में भी है, हालांकि शीशे में मक्की तो नहीं हो सकती। तो इस तरह शैतान जो बात कर रहा है वो हम समझते हैं जैसे हम कर रहे हैं, तो जब फाइल ही दूसरा है तो आपको फिक्र क्यों है? इसका फाइल आप है ही नहीं। अगर आप होते तो रोक देते, क्यों? आप रोकना तो चाहते हैं, तो अगर आप फाइल होते तो रोक भी लेते। अब आप चूंकि रोक नहीं सकते तो लिहाजा फाइल भी नहीं है। तो जब आप फाइल नहीं तो आप ज़ाहिर मतलब है कि इसके लिए वो भी नहीं है, जिम्मेदार भी नहीं है। जब जिम्मेदार नहीं तो फिर परवाह क्यों है? तो ये इन हजरात की तहकीक है, और मैं समझता हूँ इन हजरात की जो तहकीकात है ना, इनको अगर नचोड़ बयान करके ज़रा चंद सफात पे लिख के लगा दिए जाए ना तो उम्र भर की आसानी हो जाती है। बस हजरत एक बात फरमाते हैं, भाई गैर इख्तियारी के दर पे ना हो, इख्तियारी को छोड़ो नहीं, गैर इख्तियारी के दर पे ना हो और इख्तियारी को छोड़ो नहीं। अब ये इतना बड़ा इलम है, मैं आपको क्या बताऊँ। आप इतलाई करते जाएँ, अप्लाई करते जाएँ, आपको हर जगह से राह मिलेगी। गैर इख्तियारी के दर पे ना हो, इख्तियारी को छोड़ो नहीं, बस यही अगर हम करें तो, क्योंकि आप गैर इख्तियारी के जब दर पे होंगे तो इख्तियारी आप नहीं कर सकेंगे, दोनों जगह नुकसान हो गया, खाम खा आपने आपको ख़राब कर दिया। तो गैर इख्तियारी के बिल्कुल दर पे ना हो, परवाह ही ना करो। जब आप जिम्मेदारी नहीं तो फिर परवाह क्यों करते हो? इस तरह हजर फरमाते सुस्ती का इलाज चुस्ती, ना करो सुस्ती, इख्तियारी चीज़ें सुस्ती से बचना इख्तियारी है। तो जब इख्तियारी है तो बस तुम फिर करो। तो इस तरह मतलब ये है कि इंसान को वाकई छोटी छोटी बातें हैं उससे बहुत फ़ायदा होता है अगर एक इंसान मतलब उससे इस्तेफादा करना चाहे। हज़रत वाला रहमतुल्लाह अलैह ने एक साले को इरशाद फरमाया था, अल्लाह ताला ने कल्ब दिमाग को ऐसा ही बनाया है कि इसमें हरकत फितरी होती रहे। ये शाही शारा है, आप कौन इसका पैर बिठाने वाले हैं कि उस शाही शामरा पर चूड़े चमार न चलने पाए? आप अपने राह चलिए, वो अपने राह चलेंगे। मतलब ये जो वसावे से चूड़े चमारों की तरह, तो ये अपने रास्ते रहते रहेंगे, करते रहेंगे, तुम इनकी परवाह न करो, बस ये तुम अपनी राह चलते रहो, ये अपनी राह चलते रहेंगे। जब आप फिक्र करना छोड़ देंगे तो मसला हल हो जाएगा। और एक दफ़ा मैं हजरत के पास गया, मैंने कहा हजरत पहले तो मैं बहुत थक जाता था नमाज में, क्योंकि मुझे ब्रेकें लगानी होती थी कि ये नहीं करना, ये नहीं करना, ये नहीं करना। तो मैंने कहा मैं रिलैक्स हो गया हूँ, मैं कहता हूँ बस जो कर सकता हूँ, ये मतलब जो मैं मेरे ज़िम्मे में करता हूँ, जो मेरे ज़िम्मे नहीं मैं नहीं करता, तो मैं इससे बड़ा रिलैक्स हो गया हूँ। तो फरमाया अब हो गई बात, अब हो गई बात, मतलब है कि बस आसानी भी हो गई, साथ मसला भी ख़त्म हो गया। वह कहते हैं बहुत परेशान होते हैं लोग इसके, और मुझे भी काफ़ी सारे लोग इसके बारे में कहते रहते हैं कि ये इस तरह और इस तरह। मैं कहता हूँ भाई इसका इलाज ये है कि इसका इलाज ना करो, बस इल्तिफात ना करो, इसके पीछे दर पे ना हो। मुराद ये है कि वसाविस खुद बखुद आते रहे तो हर्ज नहीं, इनसे अदम इल्तिफात बरतते हुए अपने काम में मसरूफ रहना चाहिए। वसवसे के आने का कतअन परवाना की जाए कि उनकी तरफ ध्यान भी गैर में मशगूलियत है, और यकसू होकर हिम्मत व इरादा से अल्लाह ताला और नमाज की तरफ ध्यान जमाने की कोशिश की जाए। हम कोश के मुकल्लफ़ है, अगर कोश के बावजूद वसवसे आए तो कोई रज नहीं। تاہم یہ واضح نشین دے کہ وساوس کا آنا برا نہیں، ارادے سے ان کا لانا اور جمانا برا ہے۔ ففہم، مطلب ارادے سے اگر آپ اس کو لاتے ہیں نا پھر ٹھیک نہیں ہے، جیسے کوئی کیلکولیشن شروع کر لے تو وہ تو ٹھیک نہیں ہے۔ کیلکولیشن تو اختیاری ہوتا ہے نا، وہ تو غیر اختیاری نہیں ہوتا۔ وہ کہتا ہے ایک دفعہ نماز میں سہو ہو گیا کہ تین رکعتیں پڑھی ہیں، چار رکعتیں پڑھو، کچھ کہہ رہے تین پڑھی، کوئی کہتے چار پڑھی، سارے ایک جیسے تھے۔ ہاں جی، تو ایک آدمی نے کہا بالکل یقین یہ بات ہے کہ تین پڑھی گئی ہے۔ انہوں نے کہا تمہیں کیسے پتا ہے؟ انہوں نے کہا میرے چار دکان ہے، میں چار دکانوں کا حساب کرتا ہوں، تین دکانوں کا حساب ہوا تھا۔ ابھی ایک رہ گیا تھا تو ظاہر میں کہتا ہوں کہ تین رکعتیں پڑھی گئیں۔ تو بس اگر ایسا ہے تو ایسا تو ٹھیک نہیں ہے، سارے مطلب ہے کہ وہ تو غلط۔ نماز میں ایک سوئی، نماز میں چونکہ اعمال مختلف ہے اس لیے حضور و وضو کی ایک عمومی کیفیت کے باوجود نماز میں یکساں ایک سوئی و استغراق کی کیفیت عموماً میسر نہیں آ سکتی، وہ نہیں یہ مقصود اور محمود ہے۔ ہر رکن کی ایک خاص کیفیت و تجلی ہوتی ہے جو اپنے خصوصی لون سے قلب کو متاثر کرتی ہے، وہ دل گوناگوں الہی تجلیات و الوان کا خود مشاہدہ ہے۔ نماز کے علاوہ ذکر و مراقبہ وغیرہ اوقات میں طالب ایک ہی عمل میں مصروف ہوتا ہے، اس لیے دھیان و توجہ کی ایک سوئی بعض حضرات کو ان اوقات میں نماز سے زیادہ محسوس ہوتی ہے۔ اس قسم کے ایک استفسار کے جواب میں حضرت والا فرماتے ہیں نماز میں اعمال مختلف ہوتے ہیں جس سے وہ یکسوئی جس کو آپ یکسوئی سمجھتے ہیں نہیں ہوتی۔ میں آپ کو ایک مثال دیتا ہوں، جماعت کی نماز میں اور انفرادی نماز میں، بالخصوص تنہائی کی نماز میں فرق ہوتا ہے نہیں ہوتا؟ جماعت کی نماز میں وہ یکسوئی نہیں ہوتی جتنے کہ تنہائی کی نماز میں یکسوئی ہوتی، اور بعض نادان لوگ اس وجہ سے جماعت چھوڑ بھی دیتے ہیں۔ یہ نادان اناڑی صوفی جو ہوتے ہیں نا، وہ اس قسم کی حرکتیں کرتے رہتے ہیں، بلکہ کہہ بھی دیتے ہیں وہ یار اس نماز کے اندر وہ یار آج بھائی بے شک آپ بہت زیادہ ایک سوئی کریں، لیکن اللہ کو جو ایک سوئی چاہیے وہ تو وہ نہیں ہے نا، اللہ کو تو آپ کی وہ ایک سوئی چاہیے جو جماعت میں ورک و مار رکھے، حکم ہے اللہ تعالیٰ کا۔ لہٰذا مطلب یہ کہ آپ یہ تو نہیں کر سکتے کہ آپ اس کو اپنی طرف سے کہتے ہیں بھائی ٹھیک ہے۔ میں اس کے دوسری مثال دیتا ہوں، دیکھو ایک نفل اور ایک فرض یا واجب۔ فرض اگر آپ سے دو رکعت مس ہو گئے نا، عمر بھر نفلے پڑھتے رہے اس تک نہیں پہنچ سکتے۔ ہاں جی، اگر دو رکعت آپ کے رہ گئے، ہاں فرائض آپ کے پورے ہیں، اس کے بعد نوافل کا مقابلہ ہے، جو آگے ہے وہ آگے ہے جو آج، لیکن فرض کو چھوڑ کے نفل کا سوال ہی نہیں پیدا ہو سکتا، وہ معاملہ گیا۔ ہاں جی، تو جب یہ والی بات سمجھ میں آئی تو جماعت کی نماز اور اپنے اکیلے نماز وہ تو کبھی برابر ہو ہی نہیں سکتی۔ تو یہ اصل میں یہی وہ چیزیں ہوتی ہیں جو کہ سمجھنے کی ہوتی ہیں۔ قرآن اور حدیث میں غور کرنے سے جو باتیں سامنے آتی ہیں وہ ایسی یہی باتیں ہوتی ہیں۔ اب یہ فرمایا کہ نماز میں اعمال مختلف ہوتے ہیں جس سے وہ یکسوئی جس کو آپ یکسوئی سمجھتے ہیں نہیں ہوتی۔ تو اب یہ میں نے جماعت کی نماز کا اکیلے نماز کا مقابلہ کیا، اب نماز کا باقی اذکار اور مراقبات سے اگر مقابلہ کیا جائے، مراقبہ میں زیادہ یکسوئی ہوتی ہے، بلکہ مراقبہ ہوتی ہی یکسوئی ہے۔ تو اب وہ چونکہ صرف ایک ہی چیز ہے آپ کے سامنے، مثال کے طور پر میں ایک نقطے کو دیکھ رہا ہوں تو مجھے وہ یکسوئی میں سے پانچ منٹ میں دس چیزوں کو تھوڑا تھوڑا ٹائم دو کر اس کو دیکھوں تو اس میں یکسوئی زیادہ ہوگی۔ وہ جب میں دس پوائنٹس کو دیکھوں گا تو ظاہر مطلب اس وقت چینج آتا ہے، تو چینج آتا ہے تو اس میں تو یکسوئی نہیں ہو سکتی۔ تو نماز میں آپ کبھی قیام میں ہیں، کبھی رکوع میں ہیں، کبھی قومہ ہے، کبھی جلسہ ہے، کبھی سجدہ ہے، کبھی قاعدہ ہے، ہاں جی کبھی مطلب کیا ہے، مطلب ساری جو ہے نا وہ مختلف اعمال ہے۔ ان مختلف اعمال کی وجہ سے آپ کو یوں کہہ سکتے ایک سے نکلنا ہوتا ہے اور دوسرے میں داخل ہونا ہوتا ہے، یہ ٹرانزیشن ہے، یہ ٹرانزیشن یکسوئی کا مطلب وہ ہے تبدیل کرنے والا ہے۔ लिहाजा आप इतनी यकसुई कि आपको ये भी याद न रहे कि मुझे तो दूसरे रुकन में जाना है, तो कम से कम उस यकसुई से तो कम करना पड़ेगा ना, तो लिहाजा वो यकसुई आपको हो ही नहीं सकती। तो ये जो यकसुई होती है वो चाहिए भी नहीं नमाज में। अब नमाज चूँकि नमाज में ये अल्लाह के हुक्म से ऐसा कर रहे हैं, अब मिसाल के तौर पर आप सजदे में पड़े, सजदा बहुत ऊंची जगह है, बहुत ऊंचा मुकाम है इंसान का, अबदियत का, लेकिन आपको उठना है, बिल्कुल जब अपने जुमात के नमाज में, अब जुमात के नमाज में इमाम ने सर उठाया, आप क्या कर सकते हैं, आपने भी सर उठाना है, तो उस वक्त अल्लाह के हुक्म से आप सर उठा रहे, लिहाजा वो अल्लाह का हुक्म जो है उसकी वैल्यू उस यकसुई से बहुत ज़्यादा है। जब वह उस अल्लाह के हुक्म पर अमल कर रहे हैं तो यकसुई से बहुत ज़्यादा है वो जो आपको यकसुई। तो यहाँ पर हज़रत फरमा रहे हैं कि नमाज में अमाल मुख्तलिफ होते हैं जिससे वो यकसुई जिसको आप यकसुई समझते हैं नहीं होती। क्या खिदमतगार खिदमत के अंजाम देने में मालिक की मोहब्बत की यकसुई का तसव्वुर करता है, मगर ये खिदमत खुद ही मोहब्बत की दलील है। और इताद की फ़हम नमाज से फरात की हालत में यकसुई मुस्तमिर होकर महसूस है, मगर ये कोई चीज़ नहीं। हाँ, ऐसे नमाज की यकसुई का उसूल भी ज़रूरी नहीं, सिर्फ उसके हासिल करने की कोशिश लाजमी है। हज़रत रहमत फरमाते हैं यकसुई होना ज़रूरी नहीं आपकी तरफ से उसूल में कमी ना हो, फिर भी अगर हासिल ना हो तो इंसान मुकल्लफ नहीं। एक दफ़ा मैं बैठा हुआ था ख़याबान सर सईद में, हमारा वो था खाने कहा था, तो एक साहब आए थे, वो भी सूफ़ी थे, लेकिन वो ही सूफ़ी जो जिसका मैंने ज़िक्र किया, उनमें काफ़ी बड़े सूफ़ी थे, उस पर्टिकुलर किस्म का बहुत बड़ा सूफ़ी था, तो बड़ा नाम था उसका। खैर बहरहाल आए थे मुझसे मिलने के लिए, तो बात हो रही थी हमारी, क्या बात हुई भाई हजरात की बातें करते हम, तो हमें तो अपने तौर पे कुछ नहीं पता। तो खैर बातें हो रही थी तो उनको बहुत मज़ा आ रहा था उससे। इतने में अजान हो गई, मगरब की अजान, जब अजान हो गई तो मैं फ़ौरन उठ गया और चल पड़ा, क्योंकि रास्ता भी थोड़ा सा रास्ता भी था वहाँ तक, तो वहाँ पहुँचना होता है, तो मगरब की नमाज में तो आपने जल्दी पहुँचना होता। तो अपने साथी को जो उसको लाया था, शाह साहब नमाज तो बाद में पढ़ी जा सकती, इतनी तो बरस बात हो रही है, इतनी ज़बरदस्त बात हो रही थी, नमाज तो बाद में पढ़ी जा सकती। तो मतलब यह है कि लोगों का ये कंसेप्ट होता है कि वो किसी चीज़ में मस्त हो जाते हैं, ये मस्ती वो मस्ती नहीं है जो अल्लाह की मोहब्बत से आती है, ये मस्ती अपने नफ्स की मस्ती है, अपनी मर्जी करना। हाँ जी, इस मस्ती में कुछ भी नहीं है, मस्ती वो है जो अल्लाह के हुक्म में सरशार हो जाए, वो मस्ती मस्ती है। तो ठीक है, अगर ऐसा है तो फिर सुभान अल्लाह। अभी हजरत शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह अलैह चिश्तिया सिलसिले के बहुत बड़े बुजुर्गों में गुजरे, आखिरी उम्र में इस्तगराक में अक्सर ये चिश्तिया हज़रात होते हैं, तो इस्तगराक में होते थे तो उसको किसी वजह से भी इस्तगराक से बाहर नहीं ला जा सकता। तो उनका एक खादिम होता था, उनका तरीका होता है कि जब नमाज का वक्त होता था तो वो शुरू करते हक 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 हक, उससे हजरत मतलब उठ जाते, और फिर वो आगे जाते, वो कहते हक हक कहते जाते और हजरत पीछे जा रहे होते हैं। मस्जिद में जैसे दाखिल हो जाए सब में जैसे कड़े हो जाए, बस सब ख़त्म, बस बिल्कुल फिर होश में होते थे, सब कुछ मतलब नमाज के अरकान सारा कुछ करके जैसे नमाज ख़त्म कर ले फिर इस्तगराक, फिर वही हक हक कर पीछे वापस। तो वो अल्लाह के मतलब मोहब्बत में थे ना, तो उसमें उस वजह से वो अल्लाह के हुक्म के लिए जब बुलाया गया हक, तो बस उसके बाद फिर वो कुछ नहीं रहा, फिर अपनी बात कोई चीज़ नहीं रही। हाँ जी, लेकिन जब तक वो वाली बात है अपने इनफरादी बात थी, तो अपने इनफरादी बात वो अपने उसमें मस्त होता था। ला इलाहा इल्लल्लाह, असल में इन बुज़ुर्गों को देखकर लोग कन्फ्यूज हो जाते हैं, उनके इस चीज़ को नहीं देखते कि वो कैसे हिफाजत करते थे अपनी, उसको नहीं देखते थे। लेकिन बेशक अगर वो हिफाजत न करते तो उस वक्त वो माजूर होंगे, वो इक्तदा वाले नहीं होंगे, मतलब उस वक्त आप उसकी इक्तदा नहीं कर सकते, बस आप कह सकते हैं बुज़ुर्ग है लेकिन माजूर है, मतलब क्योंकि शरीयत से ऊपर कोई नहीं है, शरीयत वाली बात सबसे ऊपर है। एक सालिक सादिक ने नमाज में गाहे इंतिशार वाक़े होने का गिला किया, حضرت والے رحمۃ اللہ فرمایا حکیمانہ و مشفقان انداز میں تعریف فرمایا ایسا بے شک ہوتا رہتا ہے، اگر ایسا پیش نہ آیا کرے تو خشوع وضو کی حقیقت کیوں کر ظاہر ہو اور اس کی قدر کیوں کر ہو. اچھا وہ جو ہے نا وہ بزد دہا تبعین الشاء، مطلب جو ہے نا وہ صحت کی قدر علیل کو علالت ہی سے ہو سکتی ہے، شکم سیری کی قدر بھوکی سے ہو سکتی ہے، حالت کی یکسانی میں شے کی قدر چلی جاتی ہے. اس لیے یہ تغییر احوال بھی اللہ کی نعمت ہے، اس پر شکر کیجیے اور سمجھیے کہ امور غیر اختیارے میں سے اللہ جل شانہ کی عطا ہے. جب وہ دے قبول کیجیے، نہ دے تو گلے نہ کیجیے. اس پر جو غم ہوتا ہے وہ بھی ثواب کا موجب. برس تسلی دی بر دل سالک ہزارہ غم بود، غرض باغ دل خلال غم بود. مطلب جو سالک ہے اس کے اوپر دل کے اوپر ہزاروں غم پڑتے ہیں، اگر اس کے باغ دل کے باغ سے ایک تنکا بھی گم ہو جائے تو وہ بہت پریشان ہو جاتا ہے. اس احساس کمی غم پر مبارکباد قبول کیجیے. غرض مستمر کیف اللون یکسوئی نماز میں حاصل نہیں ہوتی کہ نماز مختلف تجلیات کا مال ہے، اور تجلی ہر رکن فعل کے مناسب کیف حضور کو پیدا کرتا ہے کرتی ہے. کوئی اس گناہگوں کی کیفیت پر بھی ایک خاص لون کا کیف سرمدی چاہا جاتا ہے جو عظمت و جلال حق سے ناشی ہوتا ہے. یعنی مطلب دیکھے اس میں یہ والی بات ہے کہ آپ جو بھی عمل کر رہے ہیں، سجدہ کر رہے ہیں یا قیام کر رہے ہیں یا، تو اس میں وہ والی بات یہ کہ اللہ کے ساتھ ایک خاص تعلق ہر چیز میں محسوس ہوتا ہے، وہ تو سب میں مشترک ہوتا ہے، لیکن سجدے کی اپنا رنگ ہے، رکوع کا اپنا رنگ ہے، قیام کا اپنا رنگ ہے، ہاں جی قائدے کا اپنا رنگ ہے، ہر چیز کا اپنا رنگ ہے. نماز میں کیفیت حضور، اس کے اثرات، حقیقت نماز کی یافت اور اس کے جملہ باطنی آداب کا حصول، اللہ جل شانہ کی عظمت و جلال کے تصور، کمال و جمال ربانی و صفات الہیہ کے دیان، اور اپنے محتاج و افتقار، بے حسی و بے چارگی کے استعذار و یقین سے نصیب ہوتا ہے. جب بندے پر کیف حضور ہی چاہتا ہے اور اللہ تبارک تعالیٰ کی کبریائی و حیبت جلال کی تجلی اس کے قلب پر ہوتی ہے، تو وہ منقاد و پست ہو جاتا ہے، اس پر خشوع وضو کی کیفیت طاری ہو جاتی ہے، اس میں تذلل و مسکنت، عاجز و فروتنی پیدا ہو جاتی ہے. اللہ تبارک تعالیٰ کے صفات جمال و نوال اس میں تبتل و الحا، ذوق و اشتیاق پیدا کر دیتی ہے. وہ جب اپنے پروردگار کو سراپا حمد و عطا، جود و سخا، ہم و خوبی و محبوبی پاتا ہے تو ایاک نعبد و ایاک نستعین اس کے دل کی صدا اور اس کی روح کی پکار بن جاتی ہے. ابدیت و عبودیت کے جذبات زندہ ہو جاتے ہیں. غنی مطلق کے سامنے صرف گندگی، اپنے عجز و فقر کا اعتراف اس کا حال ہو جاتا ہے، اور ہر ایک سے کٹ کر اسی ذات بے ہمتا میں مشغول ہو جاتا ہے، جس سے مناجات، بے تاب روح کا قرار اور جس میں اشتغال بے چین دل کا سکون ہوتا ہے. غرض کیفیت حضوری یا حضور قلب کے نعمت نماز کے جملہ باطنی فضائل و مزائے کی کلید ہے. کیفیت حضوری کا مطلب یہ ہے کہ انسان ہر وقت اپنے آپ کو اللہ کے سامنے پائے. یہ کیفیت حضوری ہے، اللہ کے سامنے اپنے آپ کو پائے. میں آپ کو کیا بتاؤں، یہ بہت سارے لوگ ہیں جو اپنے اپنے دل میں اپنی اپنی بزرگیوں کے رنگ سجائے بیٹھے ہوتے ہیں. مطلب وہ خیال ہوتا ہے کہ جب وہ مل جائے گا تو کام بن جائے گا. وہ ان کے اپنے نفس کی خواہش ہے. اللہ تعالیٰ ہم سے کیا چاہتا ہے، مطلب اس کو دیکھنا چاہیے. اللہ تعالیٰ ہمارے معبود ہے اور ہم سے اللہ عبدیت چاہتے ہیں. ایاک نعبد و ایاک نستعین، اللہ تعالیٰ ہم سے یہ چاہتا ہے. اب جس کی یہ حالت جس چیز سے بھی پکی ہوتی جاتی ہے تو اپنے مقصد کی طرف سے ہی بڑھ رہا ہے، اور جو چیز بھی اس کو اس سے ڈیٹریکٹ کر لیتا ہے تو سمجھو کہ وہ اپنے نفس کے پیچھے چل پڑا. کیونکہ نفس کے رنگ تو اپنے اپنے ہوتے ہیں نا، وہ سارے ملہارے کے لیے تو نہیں. یہ صوفیوں کے لیے اپنا رنگ انہوں نے رکھا ہوتا ہے، علماء کے لیے اپنا رنگ رکھا ہوتا ہے، مجاہدوں کے لیے اپنا رنگ رکھا ہوتا ہے، تبلیغ والوں کے لیے اپنا رنگ رکھا ہوتا ہے، دکانداروں کے لیے اپنا رنگ رکھا ہوتا ہے، ہر ایک کے لیے اپنا اپنا رنگ اس نے سجایا ہوتا ہے، اور ہر ایک کو اپنی طرف لانے کے لیے اس کے پاس چابیاں ہیں. ہاں جی، یہی ایاک نعبد و ایاک نستعین ان تمام چابیوں کا توڑے، کہ ہم صرف اللہ پاک کی طرف متوجہ رہے، صرف اللہ جل شانہ سے مانگے اور صرف اللہ پاک کے سامنے اپنی بندگی کا اظہار کرے. बंदे के आधार जिस तरह भी हो, वो जिस तरह भी, क्योंकि ज़ाहिर वो भी हमने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से सीखना है, तो नमाज के अंदर भी है, रोज़े के अंदर भी है, ज़कात के अंदर भी है, हज के अंदर भी है, मामलात के अंदर भी है, मुआशरत के अंदर भी है, अखलाक के अंदर भी है, हर चीज़ के अंदर वो अब्दियत वाली समा मौजूद है। हाँ जी, तो अगर किसी को ये नस्बत मिल जाती है अब्दियत वाली, ये वो ऊंची नस्बत है जिसको हासिल करने के लिए सारे पापड़ बेलने पड़ते। जैसे मैंने अर्ज़ किया ना कि हर एक ने अपना अपना बुत तराशा होता है, मतलब उसी के पीछे लगा रहता है। अब उस बुत से खलासी जो है उसके लिए कोई तरीक़ाकार करना पड़ता है, कोई रास्ता बनाना पड़ता है। वो रास्ता जिसने भी दिखा दिया आपको तो ठीक है, ज़ाहिर आपका मोहसिन है, लेकिन आना तो है इस तरफ ना, काम तो यही है कि आना उसकी तरफ है। तो अल्लाह पाक ने इसके कुरान पाक में बहुत खूबसूरत अंदाज में बात फरमाई है, या तो नफ्सुल मुतमैन्ना इरजई इला रब्बिक राज़ियतन मर्ज़िया फ़ादख़ुली फ़ी इबादी वादख़ुली जन्नती। हाँ जी, ए मुतमैन नफ्स, अपनी रब की तरफ इस तरह इस हालत में लौट जा कि तू उससे राज़ी, वो तुझसे राज़ी है, बस मेरे बंदों में दाखिल हो जा और मेरे जन्नत में दाखिल हो जा। तो अब्दियत और जन्नत ये बिल्कुल लाजिम मलजूम है, अब्दियत और जन्नत जो है ये लाजिम मलजूम है, और अगर किसी को अब्दियत हासिल हो जाए तो उसकी ये ज़िंदगी भी जन्नत हो जाती है, मतलब इसकी मतलब उस इस ज़िंदगी में भी वो जन्नत का मज़ा हासिल कर लेता है। आज क्यों, वजह क्या है, उसको अल्लाह अकबर यानी अल्लाह के साथ ऐसा ताल्लुक हो जाता है कि अल्लाह पाक की तरफ से कोई भी चीज़ आ रही है वो उसके लिए सौगात होती है, लिहाजा उसको ये उसके लिए भी यानी पहले अख्तियारी होता है, जैसे हम कलमा पढ़ते हैं ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूल, अख्तियारी तौर पर पढ़ते हैं, और फिर जब पढ़ते पढ़ते हमारी इस हद तक ज़ुबान या दिल या ख्याल आदि हो जाए, सांस आदि हो जाए कि फिर खुद ब खुद होने लगे, तो ठीक है फिर सही बात। तो इसी तरीके से मतलब यह है कि पहले हमें मतलब सोच के करना पड़ता है, फिर बाद में माशाल्लाह तबीयत सानिया बन जाती है, फिर इसके बाद उसके लिए इरादा करने की भी ज़रूरत नहीं होती, बल्कि वो चल पड़ती है, खुद ब खुद चलती है। अच्छा, फ़र्ज़ कैफियत हुज़ूरी या हुज़ूरी क़ल्ब की नेमत नमाज के जुमले बातिनी फ़ज़ाइल को मज़ाय की कलीद है, जिस पर कैफियत एहसानी का दरवाज़ा खुल गया वह एहसान रब्बानी के हिस्सा वाफिर से बहरमंद हो गया। नमाज अब्दियत की जान, कैफियत एहसान है। हदीस जिब्रील में आप सल्लल्लाहु अलैहि वसल्लम ने हुज़ूर जिब्रील अलैहिस्सलाम के इस्तफ़सार पर के एहसान किया, इरशाद फरमाया अंताबुदुल्लाह का अन्न का तराह फ़इल्लम तकुन तराह फ़इन्नहु यराक, अल्लाह की इबादत ऐसी करो कि गोया तुम उसे देख रहे हो, क्योंकि अगर तुम इसको नहीं देखते तो वो तो तुमको देख रहा है। हज़रत रहमतुल्लाह ने हदीस को नकल फरमा कर एक साल कर काम फरमाया अब हम बादशाह को देख रहे हैं या वो हमको देख रहे हैं, दोनों का हासिल एक है कि हम अपनी नमाज को पूरे खुशू आदाब और रहनमाक के साथ अदा करें। नमाज के अल्फाज या माना पर नजर रहने से हुजूर हो जाता है, और यूँ समझिए कि लफ्ज़ अल्लाह आपके कल्ब पर लिखा है, उधर ख्याल जमाए रखें। कैफियत आसानी का हुसूल कैफियत सलात की याफ्त का मुअस्सर ज़रिया है, इसलिए जिस कदर रोयत हक, समात हक, मईयत हक, इत्तला हक का यकीन इस्तेदार होगा कि अल्लाह ताला मेरा ज़ाहिर और बातिन जिस्म और रूह कल्ब व जवारह कुलियतन आया, और मेरे दिल की नीयतें और कैफियात और अज़ा के अमाल व अफ़आल खुले हुए व नुमाया हैं, हुज़ूर एहसान की कैफियत मुयस्सर आकर नमाज जानदार और हकीकत वाली बनेगी। इसलिए तालिबीन को अपने नमाज की तकमील और तहसीन के लिए अव्वलन हुज़ूर और दयान के हुसूल की कोशिश करनी चाहिए, और ये हुज़ूर दयान सालिकीन के मदारिज बातिनी के बक़दर मुतफावत होगी, और उसके हुसूल के लिए अंदरून सलात बैरून नमाज में मुराक़बा रब्बानी की मश की ज़रूरत होगी। नमाज में हुज़ूर एहसान के हुसूल की तरकीब, ये मेरे ख्याल में बाद में इंशाल्लाह हो जाएगा, क्योंकि अभी फिर अजान शुरू हो जाती है। وآخر دعوانا الحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم يا كريم حضرت ثانوي رحمۃ اللہ علیہ ما شاء الله جیسے کہ میں نے عرض کیا کہ حضرت صدیق مجدد ہیں تو انہوں نے तहकीकात जो की है ना वो तहकीकात बहुत ही गहरी तहकीकात है मुख्तसर अल्फाज में, इधर थोड़ा सा पढ़िए ना भाई, ये ऊपर क्या लिखा हुआ है। देखो कैसे मतलब यानी ऐसे साफ साफ बात करते हैं ना मुख्तसर अंदाज में, लेकिन तो अब यही मतलब ये हमारे सामने जो इस वक्त है यह तरबियत सालिक। तो ये जिन हजरात ने सवालात किए थे पूछा है उनके मुख्तसर मुख्तसर जवाबात हैं, लेकिन बड़ी कीमती जवाबात हैं। फरमाया पीर की नशिस्त की तरफ ना थूकना, सवाल दूसरे कि पीर जिस जगह हो उस तरफ थूक ना फेंके अगर जिस वक्त पीर मौजूद हो, हदीस लातनों के सरीख मुखालिफ है। जवाब इतरा कहते हैं हदीस शरी से तजावज़ करने को, अगर कोई शख्स तअद्दुबन ऐसा करे मगर एतकाद में कुछ खलल ना हो तो किस हदीस शरी से निकल गया। मतलब ये कि हदीस शरी से निकलने की मान्यता है ना, तो वो जो मतलब ये है कि वो तो सिर्फ अदब के तौर पे कर रहा है, वो तो इसको वो इसलिए वो दीन में शामिल है उसको नहीं समझता। मैं आपको एक बात बताऊं, मोहब्बत जिसके साथ हो या अजमत आपके दिल में उस चीज़ की हो तो वो खुद ब खुद आपसे ये काम करवा देंगे, आप नहीं चाहेंगे बेशक, लेकिन खुद ब खुद आपसे ये काम मतलब हो जाएगा। तो वो किसी ने मतलब जो है ना वो कहा था कि यानी खानकाबा की तरफ पैर कर, तो अरब हजरात करते हैं बस, तो उसने कहा भाई ना करो, उसने कहा चलो, वो कहते इससे क्या होता है, उन्हें कहा फिर अपने बादशाह की तरफ करो ना करके देखो पता चल जाएगा। तो मतलब ये कि ये चीज़ जो होती है ना ये अब अदब है। वो एक दफ़ा ऐसा मैं जा रहा था खानकाबा तवाफ करके फिर नीचे जा रहा था, तो एक मिस्री सोया हुआ था बिल्कुल पैर खाना काबा की तरफ करके, और दूसरा उसके साथ बैठा हुआ था वो तिलावत कर रहा था कुरान पाक का। तो एक आदत तो बड़ी अच्छी थी कोई तिलावत वाली, दूसरा आदत बहुत ख़राब थी खाना काबा की तरफ पैर करने वाली। तो मैंने जो सोया हुआ था उसको तो कुछ नहीं कहा, लेकिन जो जाग रहा था उसके कान में सिर्फ इतना कहा हाँ जालिकुम अय्युहुज़्ज़िम शारल्ला फ़इन्ना मिन तक़ुल्लुब। अरब तो होते तर्जुमे की ज़रूरत तो नहीं थी, और मैंने और कुछ भी नहीं कहा, यानी इसके साथ मैंने कुछ नहीं कहा, और वो फ़ौरन स्प्रिंग की तरह उठा और उसके पैर खानकाबा से हटा दिए, और फिर उसके बाद वो जाकर बैठ के तिलावत करने लगा। अब मुझे बताओ यानी उसके दिल में ये बात थी ना कि इसका लाजमी नतीजा यही है, सिर्फ गफलत थी ना, वो जैसे मैंने सिर्फ याद ध्यान ही कर दी कि कुरान पाक की आयत है। हाँ जी, तो मैंने और तो कुछ नहीं कहा था कि मैंने उसको कहा कि तिबरी ये कहता है फलां ये कहता है, मैंने कुछ नहीं कहा, मैंने सिर्फ आयत करीमा पढ़ी, और वो अरब थे तो लिहाजा उसको तर्जुमे की ज़रूरत तो नहीं थी, वो फ़ौरन बात तक पहुंच गए और वो जो है ना उठे और मतलब उसको ठीक कर लिया। तो इस तरह मतलब ये होता है कि ये जो चीज़ होती है अदबन करना वो और बात होती है, और अकीदा बनाना ये और बात है। अगर आपने उसको अकीदा बना लिया तो अकीदे के लिए दलील की ज़रूरत है, अकीदे के लिए दलील की ज़रूरत है। और अगर आप उसको अदब के तौर पर तो सारे वो तो मोहब्बत है, उसके लिए मोहब्बत की ज़रूरत है या अजमत की ज़रूरत है। वो अगर है तो बस ठीक है, मतलब उसमें कोई ऐसी बात नहीं है, हदीस शरीफ से नहीं निकल रहा। तो हज़रत ने मुख्तसर जवाब दे दिया कि वो किस हदीस शरीफ से निकल गया। सवाल जमातुल उलिया जमातुल उखरा के पर्चे में है जवाब, मैंने नहीं देखा तकदीर वजूद। अच्छा ये जवाब है, शेख को हदीया देने की शरायत, حال خدمت سے مدعا تھا کہ اگر قبول کی جائے تو اپنے پاک اور طیب کمائی سے کچھ نہ کچھ جب جی میں آئے جتنا ہر سال کیا کروں. پوچھا ہے جواب, اس میں یہ شرطیں ہیں, پابندی نہ ہو, اتنی مقدار نہ ہو جو طبیعت پر گراں ہو, یہ غرض نہ ہو کہ میری توجہ بڑھے, یہ غرض نہ ہو, یہ وہ رشوت والی بات ہو جائے جو حضرت نے فرمایا, مطلب یہ کہ وہ جو ہے نا بھائی کیا بات ہے, مطلب آپ دوسرے سے توجہ ہٹا رہے ہیں اپنی طرف کر رہے ہیں, اس کے لیے پیسے دے رہے ہیں, وہ تو غلط ہے نا. تو یہ بات ہے کہ محبت اس کے لیے کوئی بات نہیں, مطلب وہ محبت ایسی چیز ہے جو مطلب وہ کہتے ہیں میں سارے اپنے جان فدا کر لوں مجھے کچھ بھی نہیں ملے, بس اس کے ساتھ آپ کیا کر سکتے, وہ تو اکیلا چیز ہے, مطلب اس کے لیے تو کسی دلیل کی ضرورت نہیں ہے. تو محبت فاتح عالم, مطلب وہ والی بات ہے. تو محبت کے لیے تو ٹھیک ہے لیکن باقی چیزوں کے لیے ٹھیک نہیں ہے. وہ مجھ سے کوئی مجھے کوئی چیز دیتا اور میں مجھے کہتا ساتھ ہی کہتا کہ تم میرے لیے دعا کرے, کہتے اس کے منہ پہ ماروں کہ مجھ سے دعا ملے گوائے کہ یعنی اجرت دے رہے ہیں, بھائی دعا کوئی بیچنے کی چیز ہے, میں دعا تب کروں گا کہ آپ مجھے کچھ دیں گے تو میں دعا کروں گا. تو ویسے بھی مسلمان کہا کہ آپ ویسے کہتے کہ دعا کرو تو ٹھیک ہے لیکن آپ مجھے کچھ دیں اور پھر کہتے میرے لیے دعا کرو, غلط بات ہے. تو مطلب یہ ہے کہ آج کل ہم اتنے بادر نہیں کہ منہ پہ نہیں مارے لیکن دل تو چاہتا ہے, ہاں جی, کیونکہ اس کی وجہ ہے کہ آج کل تو لوگ برداشت ہی نہیں کر سکتے نا, حق بات تو اتنی حق بات کو کیسے برداشت کرے گا. لیکن یہ بات ہے کہ یہ بہت بڑی جسارت ہے کہ آپ کسی سے گوئے دعا مطلب خرید رہے ہیں. یہ تو بالکل مولیوں کی طرح ہے جو قرآن بیچتے ہیں نا, جو 1500 روپے کو قرآن بیچتے ہیں جی پڑھا ہوا, مطلب ایک قرآن لینا ہے 1500 روپے, دو قرآن لینا ہے 3000 روپے, چار قرآن لینے تو 6000 روپے, یہ بالکل ایسا ہوتا ہے نہیں ہوتا. تو بالکل یہ وہی والی بات ہو گئی, بس آپ یہاں دعا خرید رہے ہیں وہاں جو ہے نا وہ قرآن خرید رہے ہیں, تو یہ طریقے ٹھیک نہیں ہے. اس کے لیے یہ بس بہترین چیز ہے. اللہ تعالیٰ ہمیں سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. واخر دعوانا. اچھا ذکر کرتے ہیں, اذان بھی قریب ہے. لا الہ الا اللہ, 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 لا اللہ اکبر. اللہ अल्लाह अकबर अल्लाह। अशहदु अन ला इलाहा इल्लल्लाह। अशहदु अन ला इलाहा इल्लल्लाह। अशहदु अन मुहम्मद रसूलुल्लाह। أشهد أن محمد رسول الله. لا حول ولا قوة إلا بالله. لا حول ولا قوة. لا حول ولا قوة إلا بالله. لا حول ولا قوة إلا بالله. الله أكبر الله أكبر. لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد رسول الله ورب هذه الدعوة التامة. لا إله إلا الله لا إله إلا الله لا إله إلا الله محمد رسول الله اللهم صل على سيدنا مولانا محمد وآله وسلم. لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد. حق 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 अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मोहम्मद। अल्लाह 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 सय्यिदना मौलाना मोहम्मद। मेरे ख्याल में इस तरह कर लेते हैं, नमाज पहले पढ़ लेते हैं, नमाज का वक्त हो गया, फिर इसके बाद दुआ कर लेंगे इंशाल्लाह।